तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
नमस्ते, एसबीएस नेपाली पडकास्टमा अब पालो भएको छ नेपालको प्रसंगलाई जोड्ने। गत सालको सेप्टेम्बरमा भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वमा गठित जाँच बुझ आयोगले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो रिपोर्ट बुझाएपछि उक्त दस्तावेज सार्वजनिक हुनुपर्ने माग जेनजी अभियन्ताहरूको छ। जेनजी आन्दोलनको बलमा सरकार बने लगत्तै उक्त आयोग गठन गरिएको थियो भने प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन बुझेपछि त्यसको निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने खबरहरू सार्वजनिक भएका थिए। यसै बारेमा नेपाल संवाददाता प्रतीक्षा दुलालले पेशाले अधिवक्ता पनि रहेका एकजना जेनजी अगुवा यतीश ओझासँग गर्नुभएको कुराकानी सुन्नतर्फ लागौं।
SBS नेपाली, SBS साउथ एशियनमा
तपाईँहरूले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर भनेर सरकारसँग माग गरिराख्नु भएको छ, के त्यो प्रतिवेदन सार्वजनिक होला त?
सार्वजनिक नगरी त यो सरकारसँग अरू कुनै विकल्प नै छैन, सार्वजनिक गर्नै पर्छ। हामीले के मात्रै खोजिरहेका छौँ भने 19 जना सुरुमा, त्यसपछि रातिसम्म 22 जनाको जुन हत्या भएको रिपोर्ट आएको थियो र भोलिपल्ट पनि गएर 76 जनाको हत्या भयो र त्यसपछि भौतिक संरचनाहरूमाथि योजनाबद्ध र सङ्गठित रूपमै आगजनी भएको, आक्रमण भएको भन्ने किसिमका रिपोर्टहरू पनि सार्वजनिक भएका छन् र त्यो कसले गर्यो, त्यहाँनिर योजनाबद्ध र सङ्गठित आक्रमण थियो कि थिएन र 76 जना बालबालिकाको, युवा विद्यार्थीको हत्यामा कसको संलग्नता थियो भन्ने कुरा आन्दोलनकारीले र समग्र नेपाली नागरिकले नै थाहा पाउनुपर्ने भएको कारणले प्रधानमन्त्री नियुक्त भएर गरेको पहिलो निर्णय नै म चाहिँ भदौ 23 र 24 सत्य तथ्य थाहा पाउँछु भनेर जाँचबुझ आयोग बनाउने जुन निर्णय उहाँहरूले गर्नुभएको थियो, यो प्रतिवेदन सार्वजनिक भएन भने चाहिँ आन्दोलनमाथि नै धोका हुनेछ, त्यस कारणले सार्वजनिक गर्नुको विकल्प छैन भन्ने हामीलाई लाग्छ।
तर सार्वजनिक गर्नमा त होइन अलिकति हिचकिचावटै देखिरहेको छ, किन होला सरकारले चाहिँ यस्तो यो समय लिइरहेको सार्वजनिक गर्नलाई अथवा गर्न नखोजेको जस्तो देखियो?
यस विषयमा गृहमन्त्रीज्यूसँग पनि केही दिन अगाडि हामी कुरा गरेका थियौँ, हामीले माइती घरमा आन्दोलन सुरु गरिसकेपछि, र उहाँले चाहिँ यस्तो फ्रेजाइल समयमा मैले निर्वाचन गराएँ, मेरो नेतृत्वमा एक थुप्पा पनि रगत नबगी निर्वाचन भयो, अब फेरि त्यो भदौ 23-24 प्रतिवेदन सार्वजनिक गर्ने हो भने चाहिँ हाम्रो त पावरलेस सरकार भइसक्यो, नयाँ प्रचण्ड बहुमत सहितको सरकार आइरहेको छ, यस्तो स्थितिमा हामीले प्रतिवेदन सार्वजनिक गऱ्यौँ र त्यसले हिंसा भड्कियो भने हामीले त्यसले रोक्न सक्ने स्थिति हुँदैन कि, त्यसको अब्जस हामीलाई आउँछ कि भनेर डर लागेको हो भन्ने किसिमको कुरा गर्नुभयो। तर उहाँले भदौ 27 दिन सम्झनुपर्छ होला जस्तो लाग्छ उहाँलाई, त हामीले जेनजी आन्दोलन यो चाहिँ ऐतिहासिक आन्दोलनपछि संविधानको धारा एउटा प्रयोग गरियो, जुन हाम्रो 72 सालको संविधान छ त्योभन्दा बाहिरबाट बनेको सरकार थियो, जनताले आफ्नै बलमा स्थापना गरेको सरकार, त्यति शक्तिशाली सरकार, त्यति बेला त उहाँहरू पूर्व प्रधानमन्त्रीलाई पनि हामी जेल हाल्छौँ, तुरुन्तै थुन्छौँ, कठघरामा लिन्छौँ भनिरहनु भएको थियो, भलै कि हामीले चाहिँ प्रतिवेदन सार्वजनिक नगरिकन तिमी 23 लागि पनि नसमाऊ, 24 लागि पनि नसमाऊ, किनकि प्रहरी पनि एउटा पक्ष हो, राज्य पनि एउटा पक्ष हो, त्यो प्रतिवेदन बनाऊ, प्रतिवेदन सार्वजनिक गर अनि बल्ल दुवै पक्षलाई कारवाही गर भनेर हामीले त्यो तरिकाले उहाँहरूलाई भनिरहेका थियौँ। 76 जनाको हत्यामा यदि तत्कालीन राज्य प्रमुख जिम्मेवार थियो भने त्यो कुरालाई लुकाएर यो सरकारले यो प्रतिवेदन लुकाएर यो सरकार पनि त्यही घटनाको मतियार बनेको पुष्टि हुने जाने हुनाले चाहिँ सरकारले जसरी पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।
यही क्रममा माइती घर मण्डलामा प्रदर्शन गरेको भन्नुभएको कुरामा चाहिँ यहाँहरूले प्रदर्शन गरिरहेको बेलामा चाहिँ फेरि अरू अभियन्ताहरू, अरू समूहहरूले आएर चाहिँ तपाईँहरूले नै सरकार बनाउनु भएको, गृहमन्त्रीसँग तपाईँहरूको यति राम्रो सम्बन्ध छ, किन चाहिँ यसरी होइन दबाब दिने कार्यक्रमहरू गर्नु पर्यो, यो देखावटी भयो भन्ने खालको आरोपहरू पनि लाग्यो र त्यहाँ हामीहरूले देख्दाखेरि सामाजिक सञ्जालमा चाहिँ आरोप प्रत्यारोपहरू भएको पनि देखियो होइन, के यी सही हुन् आरोपहरू?
अब आरोपहरू त तपाईँले नै आफ्नै प्रश्नमा नै आरोप भनिसकेपछि अब ती सही हुन् होइनन् भन्ने त्यो सार्वजनिक वृत्तमै एकदमै प्रष्ट रहिआएको छ। हाम्रो सङ्गठन चाहिँ नेपाल जेएनजी फ्रन्ट जुन हामीले जेन्जी आन्दोलन पश्चात चाहिँ यो सरकारसँग सम्झौता गर्न पर्यो अनि यसलाई संस्थागत गर्न पर्यो भनेर गठन गरेको एउटा समूह हो। जहाँसम्म हामीले बनाएको सरकार भन्ने कुरा रहेको छ त्यो चाहिँ सडककै आवाजमा बनेको, त्यति बेलाका स्टेक होल्डरहरू जो जो हुनुहुन्थ्यो आन्दोलनमा उहाँहरूको सहमतिमा बनेको र सुशीला कार्की सरकार बन्दै गर्दाखेरि अब 100% त केही पनि हुँदैन तर समग्र आन्दोलनको एउटा म्यान्डेट बोकेर बनेको सरकार थियो। अब सुशीला कार्कीले कुनै गलत काम गर्नुभयो भने त्यसको भार चाहिँ नेपाल जेएनजी फ्रन्टले मात्रै बोक्नुपर्ने भन्ने त हुँदैन, त्यो समग्र आन्दोलनकै एउटा फेलियरको रूपमा रहन जान्छ। तर अब कतिपय साथीहरू जो आफ्नो गोली खानुभएको छ, जसको चाहिँ परिवारको सदस्य बित्नु भएको छ, जुन हाम्रोमा भएको छैन, प्रतिवेदन लुकाइँदै गर्दा हामीमा पनि त्यति नै आक्रोश छ, तर पनि जो आफै पीडित हुनुहुन्छ, जो घाइते हुनुहुन्छ, जो शहीद परिवार हुनुहुन्छ, उहाँहरूको आक्रोश चाहिँ हाम्रोभन्दा बढी आक्रोश छ भन्ने हामीले बुझेका छौँ। र कुनै पनि अवस्थामा मान्छे को प्रति आक्रोशित हुन्छ भन्दा जो प्रति आश गरेको छ, जसले चाहिँ आफ्नो पक्षमा बोलिदिन्छ भन्ने लागेको छ। र त्यसकारणले त्यो जुन घटना भयो त्यो माइती घरमा, त्यहाँनिर केही घाइते साथीहरू हुनुहुन्थ्यो, केही शहीद परिवारका साथीहरू हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ हामीले बोलिदिउँ भनेर उहाँहरूले आफ्नो आक्रोश चाहिँ हामीलाई प्रस्तुत गर्नुभएको होला। हामी यो जुन नेपाल जेएनजी फ्रन्ट चाहिँ समग्रमा पहिलेदेखि नै घाइतेहरूको पक्षमा, शहीदहरूको पक्षमा र 24 गते सडकमा निस्किएका विशुद्ध आन्दोलनकारीहरूको पक्षमा चाहिँ निरन्तर कार्य गरिरहेको कारणले उहाँहरूले त्यसरी आफ्नो प्रस्तुति दिनुभएको होला। त्यसले चाहिँ हामीलाई अझै बढी जिम्मेवार भएर, अझै बढी जिम्मेवारी बोध गरेर अगाडि बढ्नुपर्ने हुन्छ। तर त्यही क्रममा चाहिँ अरू साथीहरूले पनि त्यो आक्रोशित भिडको फाइदा उठाएर चाहिँ केही दुर्व्यवहारजन्य शब्दहरू प्रयोग गर्नुभयो, दुर्व्यवहारजन्य व्यवहारहरू गर्नुभयो, र त्यो चाहिँ हुनु हुँदैन। किनकि हामी पनि यो आन्दोलनकै लागि, त्यो शहीद घाइतेहरू र हाम्रा मुद्दाहरूको लागि समूह गठन गरेर अगाडि बढिरहेका छौँ। मैले आजसम्म जम्मा 2 पटक गृहमन्त्रीलाई भेटेँ, एकचोटि चाहिँ हाम्रो चुनाव अगाडि, त्यो चाहिँ 24 गते आन्दोलनमा मात्रै उत्रिएका, कुनै पनि योजनाबद्ध र सङ्गठित आक्रमणमा नरहेका साथीहरूलाई समाएर धमाधम थुनिरहेको थियो र थुन्सेक भन्दै जेल चलान गरिएको थियो, र त्यो गर्नु हुँदैन भनेर मैले 1 पटक भेटेको थिएँ। र 2 पटक चाहिँ अस्ति प्रतिवेदन सार्वजनिक गर्नुहोस्, हामीले माइती घरमा आन्दोलन सुरु गरिसकेपछि गृहमन्त्रीज्यू अब तपाईँको राष्ट्रिय सभामा सिफारिस भएको छ, तपाईँ भोलि जाँदै गर्दाखेरि अब प्रतिपक्ष नै बस्नुहुन्छ होला, त्यति बेला कुन मुखले प्रतिवेदन माग्नुहुन्छ यदि आज सार्वजनिक गर्नु भएन भने भनेर हामीले जेएनजी मुभमेन्ट अलायन्सका साथीहरू र अरू समूहका साथीहरू पनि हामी सबैले गएर प्रतिवेदन मागेका थियौँ।
गृहमन्त्रीसँग भेटेर कुरा पनि गरेर उहाँ चाहिँ राष्ट्रिय सभामा सिफारिस हुनुभएको कुरा भन्दाखेरि, सुशीला कार्की नेतृत्वको सरकारले चाहिँ गरेको पछिल्ला 2 निर्णय चाहिँ को चाहिँ निकै चर्चा भइरहेको छ होइन, यो निर्णयहरूलाई कसरी हेर्नु भएको छ?
हामीले आन्दोलनपछि भदौ 27 गते चाहिँ सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै गर्दा तपाईँ जेसुकै गर्नुहोस् भनेर क्लिन चिट दिएका थिएनौँ, तर लिखित संविधानभन्दा बाहिरबाट बनेको त्यो सरकारले लिखित समझदारी मात्रै नभएर यो आन्दोलनको म्यान्डेट नै समग्रमा स्वीकार गरेको भन्ने बुझेका थियौँ। र त्यसको त्यो आन्दोलन कसरी सुरु भयो भनेर त्यसको अलिकति केही दिन अगाडिको विगत हेर्नुभयो भने यसको फिलिङ्गो सल्काउने काम चाहिँ त्यो नेपो बेबिज ट्रेन्डले नै गरेको थियो, र त्यसपछि त्यो नेताका छोराछोरीहरू, नेताका आफन्तहरू कसरी त्यति शक्तिशाली हुन्छन्, समृद्ध हुन्छन् भन्दाखेरि त्यसको जड चाहिँ भ्रष्टाचार र सुशासन नभएको कारणले हो भन्ने ठानेर चाहिँ त्यसपछि हामीले भ्रष्टाचार र सुशासन विरुद्धको आन्दोलन भनेर त्यो गऱ्यौँ। र यो सरकारको एउटा काम चाहिँ भ्रष्टाचार गर्दिनँ, सुशासनको प्रत्याभूति गराउँछु र नातावाद र कृपावादलाई म मेरो छेउछाउ राख्दिनँ भनेर प्रत्याभूति गराउनु पर्ने थियो, त्यसपछि चुनाव सम्पन्न गर्नुपर्ने थियो। र तेस्रो चाहिँ भदौ 23 र 24 जुन घटना छ त्यसको सत्य तथ्य हामीलाई जानकारी दिएर संलग्नलाई कारवाही गर्नुपर्ने थियो। र त्यो 3 कामहरूमध्ये एउटा काममा चाहिँ सरकार सफल भयो, चुनाव गराएर लोकतान्त्रिक हस्तान्तरणको प्रक्रिया भइरहेको छ, तर बाँकी 2 कामहरू, एउटा चाहिँ आफन्त नभए तापनि नजिकका मान्छेहरूलाई कृपाको आधारमा नियुक्त गर्ने, र त्यसपछि चाहिँ त्यो प्रतिवेदन पनि सार्वजनिक नगर्ने, कार्यान्वयन पनि नगर्ने गर्यो, 2 कार्य गर्ने छुट चाहिँ उहाँलाई थिएन। यदि भदौ 27 उहाँले यो गर्दिनँ भन्नुभएको थियो भने उहाँ प्रधानमन्त्री नै नियुक्त हुन सक्ने अवस्था रहँदैन थियो, आफ्नै स्वकीय सचिवलाई नियुक्त गर्नुभयो। यसको चाहिँ हामीले पटक पटक विरोध गरेका छौँ। मैले व्यक्तिगत रूपमा चाहिँ भदौ 23 र 24 रगतको छिटा यो सरकारको हातमा पनि लागेको छ भन्ने गरेको छु।
अब बन्ने सरकारबाट चाहिँ के आशा राख्नु भएको छ?
यसमा 2 कुरा छ। एउटा, आन्दोलनको परिप्रेक्ष्यमा यदि अहिलेको सरकारले यो प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गरेन भने नयाँ सरकारको पहिलो काम नै प्रतिवेदन सार्वजनिक गर्ने, त्यसपछि त्यसलाई कार्यान्वयन गर्ने। त्यसपछि हामीले नेपाल सरकारसँग सम्झौता गर्दाखेरि चाहिँ प्रहरीमा यो लङ टर्म सुधारका कुराहरू गरेका छौँ। हरेक पटकको आन्दोलनमा किन प्रहरीले टाउको र छातीमै गोली हान्छ, किन सुरुमा अरू भिड दङ्गा नियन्त्रणका उपायहरू प्रयोग गर्दैन? त्यस कारणले सुरक्षा संयन्त्रमा चाहिँ दीर्घकालीन सुधार गर्नुपर्छ, दङ्गा कसरी नियन्त्रण गर्ने भनेर सबैलाई सिकाइनुपर्छ लगायतका मागहरू छन्। त्यो दीर्घकालीन मागका सम्बन्धमा पनि यो नेपाल सरकारले चाहिँ अघिल्लो सरकारसँगको सम्झौताको अक्षरश पालना गरेर अगाडि बढ्नुपर्छ। एउटा चाहिँ आन्दोलनका सम्बन्ध
यहाँले कुरा गर्नुभयो नि, होइन, जुन सम्झौता गर्नुभएको छ त्यो त अब सुशीला कार्की नेतृत्वको सरकारसँग गर्नुभएको हो। अब बन्ने सरकारले त्यसलाई अपनत्व गर्छ, त्यसलाई कार्यान्वयन गर्छ भन्ने चाहिँ सुनिश्चित रहन्छ?
हामी चाहिँ विश्वस्त नै छौँ, किनभने हामीले नेपाल सरकारसँग सम्झौता गरेका हौँ। यो प्रधानमन्त्री चाहिँ एउटा त्यहाँ जो कुर्सीमा हुनुहुन्थ्यो उहाँ पात्र मात्रै भएर हस्ताक्षर गर्नुभएको हो, र जुन आन्दोलनको बलमा उहाँहरूले दुई तिहाई प्राप्त गर्नुभएको छ त्यो आन्दोलनको सम्झौता नै हामी ग्रहण गर्दैनौँ भने त उहाँहरूको एउटा राजनीतिक र नैतिक वैधता नै समाप्त हुन्छ। त्यस कारणले त्यो सम्झौता ग्रहण नगर्ने स्थितिमा चाहिँ पुग्ला भन्ने लाग्दैन। र अघि म भनिरहेको थिएँ सरकारबाट विश्वासको कुरा, र दोस्रो काम चाहिँ जेको लागि आन्दोलन भएको थियो प्रमुख चाहिँ नागरिकले खोजेको डेलिभरी नै हो, हामीले खोजेको डेलिभरी नै हो।
नेपालमा गत सालको सेप्टेम्बरमा भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिनबारे तयार भएको रिपोर्ट सार्वजनिक हुनुपर्ने माग बोकेका एकजना जेनजी अगुवा पेशाले अधिवक्ता पनि रहेका यतीश ओझासँग कुराकानी गर्दै हुनुहुन्थ्यो नेपाल संवाददाता प्रतीक्षा दुलाल। यो सँगै श्रोताहरू, हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। यो जस्तै थप कुराकानी, अन्य सामग्री र अध्यावधिक समाज प्रकाशित हुने बित्तिकै सुन्नका लागि आजै आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गर्नुहोस् र एपभित्र एसबीएस नेपाली पडकास्टलाई फलो गरी नोटिफिकेशन अन गर्न नछुटाउनुहोला। वा हामी तपाईँले पडकास्ट सुन्न रुचाउने एप्पल पडकास्ट, स्पोटिफाई लगायतका प्लेटफर्महरूमा पनि उपलब्ध छौं। अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनी खोज्नुहोस्। हाम्रा पडकास्टहरू तपाईँले युट्युबमा पनि सुन्न सक्नुहुन्छ, च्यानलको नाम हो @SBS साउथ एसियन, र सोसियल मिडियामा भने हामी फेसबुक, एक्स र इन्स्टाग्राममा एसबीएस नेपालीको नाममा उपलब्ध रहेका छौं। थप जानकारीका लागि हाम्रो वेबसाइटको ठेगाना हो sbs.com.au/nepali।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्, sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्।
एसबीएस नेपाली रेडियो, अनलाइन र मोबाइलमा।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।